यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रिग्मी। शुरूमा प्रमुख समाचार। मुस्ताङमा ताराएयरको विमान दुर्घटनामा ज्यान गुमाएका 22 मध्ये 21 जनाको शव फेला, 10 जनाको शव काठमाडौँ ल्याइयो, बाँकी शव ल्याएर पहिचानपछि आफन्तजनलाई बुझाइने। खराब मौसमका कारण विमान दुर्घटना भएको प्रारम्भिक अनुसन्धान, विस्तृत अनुसन्धानका लागि 5 सदस्यीय जाँचबुझ आयोग गठन। देशभरका स्थानीय तहका कार्यपालिका र जिल्ला समन्वय समितिमा तालमेल गरी अघि बढ़ने सत्तारूढ़ 5 दलको निर्णय। बलात्कार विरूद्धको उजुरीमा हदम्याद नलाग्ने गरी कानून संशोधन गर्न संसदमा छिट्टै विधेयक प्रस्तुत गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। आगामी वर्षको बजेट महत्वाकांक्षी भए पनि पूरा हुने खालको रहेको अर्थमन्त्री जनार्दन शर्माद्वारा जानकारी। र रूसबाट हुने पेट्रोलियम आयातमा 2/3 परिमाण कटौती गर्न युरोपेली मुलुकहरू सहमत।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। ताराएयरको विमान मुस्ताङको थासाङ स्थित सानुसरे भीरमा ठोकिएर दुर्घटनाग्रस्त हुँदा ज्यान गुमाउने 22 जना मध्ये 21 जनाको शव फेला परेको छ। 21 मध्ये 10 वटा शव हिजो नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको, 10 वटा शव प्रतिकूल मौसमका कारण ल्याउन नसकिएको, एउटा शव खोजबाट निकाल्न बाँकी रहेको र 1 जनाको शव अझै फेला नपरेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्र लाल कर्णले जानकारी दिनुभयो। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय सहित 60 जना को उद्धार टोली घटनास्थलमै रहेको र मौसममा सुधार आए आज बिहान बाँकी शव काठमाडौँ ल्याइने प्रवक्ता कर्णले बताउनुभयो। काठमाडौँमा शव पहिचानपछि प्रक्रिया पूरा गरी आफन्तजनलाई हस्तान्तरण गरिनेछ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ताराएयरको विमान दुर्घटनाको छानबिन गर्न दुर्घटना जाँचबुझ आयोग गठन गरेको छ। मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतीश चन्द्रलाल सुमनको अध्यक्षतामा 5 सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको विज्ञप्ति मार्फत जानकारी दिएको छ। आयोगको सदस्यहरूमा दीपू जुवारचन, त्यसै गरी उपेन्द्रलाल श्रेष्ठ, मणिरत्न साक्य र मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने हुनुहुन्छ। ताराएयरको ट्विनटर विमान प्रतिकूल मौसमका कारण दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण ताराएयरको विमान दुर्घटना भएको जानकारी दिनुभयो। संसदको अन्तर्राष्ट्रिय समितिको हिजोको बैठकमा दुर्घटनाग्रस्त जहाजका बारेमा समितिलाई जानकारी गराउनुहुँदै महानिर्देशक अधिकारीले खराब मौसमका कारण दाहिनेतर्फ अघि बढ़नुपर्नेमा जहाज बायाँ मोडिँदा भित्तामा ठोकिएको प्रारम्भिक अध्ययनले देखाएको बताउनुभयो। घटनाको जाँचबुझ आयोग गठन गरी थप अनुसन्धान गरी सत्य तथ्य पत्ता लगाइने पनि महानिर्देशक अधिकारीले समितिलाई विश्वास दिलाउनुभयो। घटनास्थल जोमसोम विमानस्थलबाट 8 नटिकल माइल दूरीमा पर्दछ। विमान मुस्ताङको थासाङ गाउँपालिका 2 स्थित सानोसरे भीरमा ठोकिएर दुर्घटना भएको अवस्थामा हिजो बिहान भेटिएको थियो। विमानमा सवार 19 जना यात्रु र चालक दलका 3 सदस्यसहित 22 जनाको दुःखद निधन भएको छ। पोखराबाट आइतबार बिहान 9:55 जाँदा जोमसोमका लागि उडेको विमान 12 मिनटमै सम्पर्कविहीन भएको थियो। 5 वटा हेलिकप्टरले आइतबार दिनभर खोजी गर्दा पनि फेला नपरेको विमान हिजो बिहान भेटिएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले विमान दुर्घटनामा जीवन गुमाउने चालक दलका सदस्य एवं यात्रुहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। राष्ट्रपति भण्डारीले हिजो सामाजिक सञ्जाल मार्फत घटनामा जीवन गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै मृतकका परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ। राष्ट्रपति भण्डारीले सुरक्षित हवाई यात्रा सुनिश्चित गर्न संस्थागत एवं प्राविधिक सुधारका लागि सम्बद्ध निकायको ध्यानाकर्षण पनि गराउनु भएको छ। त्यसै गरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि विमान दुर्घटनामा जीवन गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले कास्कीको पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको ताराएयरको जहाज दुर्घटनाग्रस्त भई विमानमा सवार सबैको निधन भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्विटर मार्फत यस अकल्पनीय दुर्घटनामा जीवन गुमाउनुहुने चालक दलका सदस्यहरू र यात्रुहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तारा एयरको विमान मुस्ताङमा दुर्घटनामा परेकोमा गहिरो दुःख व्यक्त गर्नुभएको छ। ट्वीटर मार्फत अध्यक्ष ओलीले दुर्घटनामा ज्यान गुमाउनुभएका सबैमा भावपूर्ण श्रद्धा सुमन अर्पण गर्नुभएको छ। अध्यक्ष ओलीले विपत्तिमा परेका परिवारजनमा समवेदना पनि प्रकट गर्नुभएको छ। त्यसै गरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हवाई दुर्घटनाको कारण पत्ता लगाई आवश्यक सावधानी र सचेतना अपनाउन सम्बन्धित सबैमा अपील गर्नुभएको छ। अध्यक्ष प्रचण्डले एक विज्ञप्ति मार्फत मुस्ताङमा भएको हवाई दुर्घटनाले केही गम्भीर प्रश्न खड़ा गरेको उल्लेख गर्नुहुँदै आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभएको हो। अध्यक्ष प्रचण्डले विमान दुर्घटनामा परि निधन भएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुहुँदै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुभएको छ। नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले एक विज्ञप्ति मार्फत तारा एयरको विमान दुर्घटनामा जीवन गुमाउनुहुने विमान चालक सहचालक परिचारिका र यात्रु सबैमा श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ। नेपालको हवाई सेवालाई सुरक्षित बनाउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न पनि कांग्रेसले नेपाल सरकारसँग माग गरेको छ। सत्तारूढ़ पाँच दलीय गठबन्धनको बैठकले कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धनबीच सहमति गरी अघि बढ़ने निर्णय गरेको छ। गठबन्धनको हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बाँकी रहेका पालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा पाँच दलीय गठबन्धनका बीचमा सहमति गरी अघि बढ़ने निर्णय भएको बैठकमा सहभागी संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो। बैठकले 77 जिल्ला समन्वय समितिमा पनि गठबन्धनका बीचमा सहमति गरी अघि बढ़न आफ्ना दलका प्रदेश र जिल्ला समितिहरूलाई निर्देशन दिने निर्णय समेत गरेको छ। बैठकमा स्थानीय तहको निर्वाचनको परिणामबारे छलफल भएको थियो। संचार मन्त्री कार्कीले गठबन्धन देशको आवश्यकता भएकाले आवश्यकता पूरा नहुँदासम्म कायमै रहने बैठकपछि पत्रकारहरूलाई जानकारी दिनुभयो। उहाँले संविधानले परिकल्पना गरेको समयसीमाभित्र सबै तहका आवधिक निर्वाचन गरिने पनि स्पष्ट पार्नुभयो। बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, नेकपा माओवादी केन्द्रका नेता नारायण काजी श्रेष्ठ, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, कांग्रेस नेता कृष्ण प्रसाद सिटौला, संचार तथा सूचना प्रविधि मन्त्री कार्की र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायतको उपस्थिति रहेको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कारमा हदम्याद हटाउने सम्बन्धी विधेयक सरकारले तत्काल संसदमा पेश गर्न लागेको बताउनु भएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले चौथो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा काठमाण्डुमा हिजो आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले बलात्कार विरूद्धको उजुरीमा हदम्याद नलाग्ने गरी कानून संशोधनको विधेयक संसदमा चाँडै नै प्रस्तुत गरिने जानकारी दिनुभयो। कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले विगतमा भएका महिला आन्दोलनको जगबाट 33% महिला सहभागिता सुनिश्चित भएको बताउनुहुँदै आगामी दिनमा 50% महिला सहभागिता पुर्याउनु पर्नेमा जोड दिनुभयो। प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिकी सभापति निरू देवी पालले संविधानमा समानताको हक स्थापित भए पनि अझै आमाका नामबाट नागरिकता पाउन कठिनाई भएकाले सहज प्रबन्धका लागि सरकारसँग आग्रह गर्नुभयो। कार्यक्रममा पूर्व मन्त्रीहरू कमला पन्त, थमुमाया थापा, चन्दा चौधरी लगायतले शोषित पीड़ित महिलाका लागि हक अधिकार व्यवहारिक रूपमा स्थापित गर्न सकेमा महिला अधिकार दिवसले सार्थकता पाउने बताउनुभयो। 2063 साल जेठ 16 गते तत्कालीन पुनस्थापित संसदले राज्यका सबै निकायमा 33% महिलाको सुनिश्चितता लगायत चार बुँदे महिला अधिकारका सवालमा संकल्प प्रस्ताव पारित भएको दिनको स्मरणमा नेपाल सरकारले 2076 सालदेखि राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाउन लागेको हो। उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेद्वार विजयी हुनुभएको छ। मतगणनाको हिजो प्राप्त परिणाम अनुसार प्रमुखमा कांग्रेसका वसन्त कुमार बस्नेत विजयी हुनुभएको छ। उहाँले 13,959 मत प्राप्त गर्नुभयो। उहाँका निकटतम प्रतिस्पर्धी एमालेका भागवत राउतले 11,838 मत प्राप्त गर्नुभयो। त्यसै गरी उपप्रमुखमा एमालेकी महेश्वरी राईले 13,703 मत प्राप्त गरी विजयी हुनुभयो। उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी सरिता राईले 11,918 मत प्राप्त गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ केही बेर सन्देश।
श्रमिकहरूको मौलिक अधिकारको सम्मान गरौं, सबै प्रतिष्ठानहरूले न्यूनतम पारिश्रमिक प्रदान गर्न आनाकानी नगरौं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ बाँकी समाचार। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट कृषि तथा औद्योगिक उत्पादन वृद्धि तथा आर्थिक समृद्धिमा केन्द्रित भएको बताउनु भएको छ। अर्थ मन्त्रालयमा बजेटका विशेषताहरूका सम्बन्धमा जानकारी गराउन हिजो पत्रकार सम्मेलन गर्नुभई अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिको लक्ष्य महत्वाकांक्षी भए पनि प्राप्त हुने खालको रहेको बताउनुभयो। बजेटले कृषिको उत्पादन वृद्धि र घर दैलोमै साना किसानहरूलाई ऋण दिने व्यवस्था गरेको पनि उहाँले उल्लेख गर्नुभयो। अर्थमन्त्री शर्माले किसानहरूलाई सहुलियतमा ऋण प्रवाह गर्न 10 खर्बको लघु वित्त कोष निर्माण गर्ने योजना बजेटले अघि सारेको बताउनुभयो।
आम सबै श्रमिकहरू, आम सबै विज्ञहरू, आम संचार क्षेत्र, कर्मचारी तन्त्र सबैको एउटा प्रतिबद्धताको खाँचो छ आज हाम्रो देश निर्माण गर्नको लागि। त्यो प्रतिबद्धता यदि हामीले गर्यौं भने हाम्रा यी समस्याहरू, हामी आयातमा निर्भर हुने अवस्था अन्त्य गर्न सक्छौ भन्ने एउटा आत्मविश्वासका साथ यो बजेट प्रस्तुत गरेको छ। 30% हामी आयात प्रतिस्थापन गर्छौं, 30% हामी उत्पादन वृद्धि गर्छौं, 1,00,000 हामी रोजगारी सृष्टि गर्छौं, 8,00,000 हामी गरिबी रेखाबाट माथि ल्याउँछौ भने त्यसो गर्दा हाम्रो एउटा निश्चित वर्गमा गरिबीको रेखामुनि भएका मान्छेहरू, निरपेक्ष गरिबीको रेखामुनि भएको मान्छे माथि आउने एउटा अवस्था हुन्छ। त्यो अनुसार योजना कार्यान्वयन गर्नुपर्छ।
अर्थमन्त्री शर्माले स्वदेशमा उत्पादित वस्तुहरूको प्रयोग, प्रवर्धन र त्यस्ता उद्योगहरूलाई सहुलियत र सुविधा दिने कुरालाई बजेटले जोड़ दिएको बताउनुभयो।
अहिले तलब वृद्धि भएको छ, सामाजिक सुरक्षाका क्षेत्रमा केही कुराहरू वृद्धि भएका छन्। यी सबै कुराहरू यसका बावजुद पनि 78-79 35.64% एउटा वैदेशिक सहायतामा आधारित थियो भने अहिलेको हाम्रो बजेट त्यसलाई घटाएर हामीले 30.87% बिस्तारै आन्तरिक उसमा भर पर्नुपर्छ भन्ने मान्दा आन्तरिक ऋणको कुरा गर्दाखेरि धेरै ठूलो नभए पनि 14.64 थियो अघिल्लो पटक भन्दा अहिले 14.27 हामीले झारेका छौँ। वैदेशिक ऋण गत बजेटको 17.34 थियो भने अहिले हामीले 13.51 झारेका छौँ। समग्र बजेटको हिसाबले गर्दाखेरि अघिल्लो वर्षको बजेट 10.73% बढेको थियो भने अहिले हामीले 9.86% बढाएका छौँ। हाम्रो इच्छा अझ कम गराउने।
बजेटले अर्थतन्त्रमा देखिएका समस्याहरूलाई कम गर्न बाहिरबाट आयात हुने वस्तुहरूमा भन्सार वृद्धि गरी आयात निरुत्साहित गर्ने र स्थानीय उत्पादनहरूलाई प्रोत्साहन गर्न खोजेको अर्थमन्त्री शर्माले बताउनुभयो। अर्थमन्त्री शर्माले बजेट विनियोजन गर्दा सकेसम्म प्रदेश स्तरीय सन्तुलन मिलाउन खोजेको, वैदेशिक तथा आन्तरिक ऋणको आकारलाई पनि अघिल्लो वर्षको बजेटको तुलनामा घटाइएको बताउनुभयो। सरकारी कर्मचारीको दरबन्दीलाई 10% घटाउने, 15% चालू खर्च घटाउने भन्नुहुँदै उहाँले कृषिमा समग्रमा 5% बजेट वृद्धि भएको जानकारी दिनुभयो। कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्वनाथ पौडेलले बजेटले कृषि र उद्योगमा जोड़ दिएको, बजेटलाई महिला मैत्री बनाउन खोजिएको र उत्पादन र वितरणलाई जोड़ दिइएको उल्लेख गर्नुभयो। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आगामी आर्थिक वर्षको बजेट आगामी निर्वाचनमा मतदाता रिझाउने किसिमले ल्याइएको आरोप लगाएको छ। हिजो बसेको एमाले संसदीय दलको बैठकमा संसदीय दलका नेता एवं अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई बजेटको छलफलमा तर्कसंगत हिसाबले अध्ययनशील भई प्रस्तुत हुन निर्देशन दिनुभएको एमाले सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो। दलको बैठकमा अध्यक्ष ओलीले गलत र अनुचित विषयलाई जनतामाझ भण्डाफोर गर्ने गरी प्रस्तुत हुन पनि सांसदहरूलाई निर्देशन दिनुभयो। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कानूनी अडचन हटाएर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया शीघ्र अघि बढ़ाउन निर्देशन दिएको छ। समितिको सिंहदरबारमा हिजो बसेको बैठकले कानून परिवर्तन गरेर भए पनि सबै हिसाबले उपयुक्त निजगढ़ विमानस्थलको निर्माण प्रक्रिया अघि बढ़ाउन निर्देशन दिएको हो। लामो समयको अध्ययन तथा धेरै ठूलो लगानीका साथ अघि बढ़ाइएको निजगढ़ विमानस्थलको निर्माण कार्य रोक्ने निर्णय कुनै पनि दृष्टिबाट उचित नदेखिने समितिले निष्कर्ष पनि निकालेको छ। समितिकी सभापति पवित्रा निरौला खरेलले नेपालको राष्ट्रिय हित अनुकूल अर्थतन्त्रलाई सुदृढ तुल्याउने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निजगढ़ विमानस्थलको निर्माण कार्य तत्काल अघि बढ़ाउन निर्देशन दिने निर्णय भएको पत्रकारहरूलाई जानकारी दिनुभयो। बाह्य र आन्तरिक ऋणभारको बोझ बोकेर कठिन अवस्थामा रहेको नेपालको अर्थतन्त्रका बावजूद निजगढ़मा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने आकांक्षासहित अघि बढ़ेको सन्दर्भमा निर्माण प्रक्रिया रोकिँदा राज्यलाई नोक्सानी हुने समितिले ठहर गरेको छ। सर्वोच्च अदालतले गत बिहिबार सो विमानस्थलको विकल्प खोज्न सुझाव दिएको थियो। बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले सर्वोच्च अदालतको आदेशले केही अप्ठ्यारो पारे पनि विकल्प सहित सोही विमानस्थलको निर्माणमा अघि बढ़िने बताउनुभयो। नेपाल नागरिक उड्डयन प्राधिकरणले 3 खर्ब खर्च गरिसकेको र त्यस क्षेत्रमा 8050 हेक्टर भन्दा बढ़ी यसलाई फेरि सुन्नुहोला नेपाल नागरिक उड्डयन प्राधिकरणले 3 अर्ब रूपियाँ भन्दा बढ़ी खर्च गरिसकेको र त्यस क्षेत्रमा 8050 हेक्टर भन्दा बढ़ी जग्गा विमानस्थलका नाममा आइसकेको जानकारी दिनुहुँदै उहाँले आयोजनालाई अगाडि बढ़ाउनुको विकल्प नभएको बताउनुभयो। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले गठबन्धनबाट निर्वाचित जनप्रतिनिधिहरूलाई सम्हालिएर जनभावना अनुसार अघि बढ़न आग्रह गर्नुभएको छ। 5 वर्षसम्म नेकपा एमाले नेतृत्वको सरकारले लिएको गलत बाटोका कारण जनतामा राजनैतिक दलप्रति आक्रोश पैदा भएको बताउनुहुँदै उहाँले अबको नेतृत्वले नागरिकलाई सरकारको प्रत्याभूति गराउनुपर्ने बताउनुभयो। हेटौँडामा कांग्रेसले नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई दिन आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले तत्कालीन सरकार जनताप्रति जिम्मेवार नहुँदा जनताको आशा अहिले निराशा र आक्रोशमा बदलिएको बताउनुभयो। सरकारले प्रधान सेनापति प्रभुराम शर्मा नेतृत्वको टोलीलाई लेबनन र सिरिया तथा अमेरिका भ्रमणमा जान स्वीकृति दिएको छ। मन्त्री परिषदको बैठकका निर्णयहरू सार्वजनिक गर्न हिजो मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा संचार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले त्यसबारे जानकारी दिनुभएको हो। बैठकले नेपाल बैंक लिमिटेडको स्वामित्वमा सुर्खेतमा रहेको जग्गा नेपाल राष्ट्र बैंकलाई लीजमा दिन स्वीकृति दिने निर्णय पनि गरेको छ। नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी समितिको सदस्यमा प्रकाश बहादुर श्रेष्ठलाई मनोनयन गरिएको छ। त्यसैगरी सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलको पदावधि एकपटकका लागि थप गर्ने निर्णय मन्त्री परिषदको बैठकले गरेको पनि उहाँले जानकारी दिनुभयो। उदयपुरको कटारी नगरपालिका 14 सिद्धिचरण मार्गको भदौरेमा ट्रक दुर्घटना हुँदा हिजो 4 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 12 को सिमरा नगरपालिका 1 का ट्रक चालक 35 वर्षीय सुजित घलान, सहचालक 25 वर्षीय निकेश खड्का, 12 सिमराका 17 वर्षीय अनुज लामा र 37 वर्षीय राजन तामाङको मृत्यु भएको प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सिराहाको मिर्सैयाबाट सिमेन्ट बोकेर सोलु हाइड्रो पावरका लागि सोलुतर्फ जाँदै गरेको ट्रक कटारीस्थित सिद्धिचरण मार्गको भदौरे सड़कमा अनियन्त्रित भई 100 मिटर तल खसेको थियो। काठमाडौँ महानगरपालिकाको फोहोर मैला व्यवस्थापनबारे अध्ययन गर्न नगर प्रमुख बालेन्द्र शाहको संयोजकत्वमा कार्यदल गठन गरिएको छ। काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित प्रमुख शाहको अध्यक्षतामा हिजो बसेको पहिलो कार्यपालिकाको बैठकले उपप्रमुखसहित 5 जनाको अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको छ। त्यसैगरी सार्वजनिक शौचालय सञ्चालनमा ल्याउने सम्बन्धमा होटल रेस्टुरेन्ट तथा पेट्रोल पम्पसँग सहकार्य गर्ने निर्णय गरिएको छ। सहकार्य गरिने रेस्टुरेन्ट तथा पेट्रोल पम्पमा काठमाडौँ महानगरपालिकाले संकेत चिन्ह राख्ने र ती का शौचालय सर्वसाधारणले निशुल्क रूपमा प्रयोग गर्न सक्ने महानगरपालिकाले जनाएको छ। सड़कका खाल्डाखुल्डी पूर्ण भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ। तत्काल नगरवासीको गुनासो सम्बोधन गर्नका लागि कल सेन्टरको स्थापना गर्ने निर्णय पनि गरिएको छ। सड़कका खाल्डाखुल्डी पूर्ने त्यसैगरी ढल निकास नियमित गर्ने जस्ता काम 7 दिनभित्र सक्नका लागि 2 वटा भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याउने निर्णय भएको छ। त्यसअघि काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो। मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत राजु कुमार खतिवड़ाले प्रमुखमा निर्वाचित बालेन्द्र शाहलाई शपथ गराउनुभयो। त्यस लगत्तै प्रमुख शाहले उपप्रमुखमा निर्वाचित सुनिता डंगोल तथा 32 वटै वड़ाका वड़ाध्यक्ष र वड़ा सदस्यहरूलाई शपथ गराउनुभयो। राष्ट्रिय सूचना आयोगले सूचनाको हक कार्यान्वयनमा संसदीय समितिको भूमिका सक्रिय हुनुपर्ने भन्दै राज्यका अंगहरूले सूचनाको प्रयोगलाई पारदर्शी बनाउनु पर्नेमा हिजो आयोजित कार्यक्रममा जोड़ दिएको छ। कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरूङले सुशासन जवाफदेहिता र पारदर्शिता कायम गर्न सूचनाको हकको महत्व र प्रयोग प्रभावकारी बनाइनुपर्नेमा जोड़ दिनुभयो। आर्थिक वर्ष 2079-80 बजेटको प्रभावकारी कार्यान्वयनमा कैलालीवासीले जोड़ दिएका छन्। जगत साउदको यो रिपोर्ट।
सरकारले आगामी आर्थिक वर्ष 2079-80 लागि ल्याएको बजेटको कैलालीवासीले स्वागत गरेका छन्। सरकारले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारीलाई प्राथमिकता दिँदै जनजीविकादेखि आम नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम समेटेर बजेट ल्याएको भन्दै जिल्लावासीले खुशी व्यक्त गरेका छन्।
68 वर्षबाट विद्रोह भत्ता कुरा गरेका छ, पढ्ने विद्यार्थीहरूलाई पनि सहुलियत गर्दा त्यहाँ कुराहरू पनि यसमा समावेश गरिएको छ। समग्रमा हेर्दा बजेट राम्रो छ,
किसानको लागि पनि एकदम राम्रो छ।
मूलभूत रूपमा पूर्वाधार विकास, आर्थिक क्षेत्रको पुनरुत्थान, जल विद्युत, रोजगारी सिर्जना, पर्यटन प्रबन्धनमा केन्द्रित यसपालिको बजेट आशावादी देखिएको छ, तर कार्यान्वयनमा चुनौती रहेको जानकारहरूको भनाइ छ। प्राध्यापक सुरेन्द्र चन्द। निजी क्षेत्रलाई प्रोत्साहन तथा राहत पुग्ने जस्ता कार्यक्रम बजेटमा समावेश गरिनु सकारात्मक भएकाले अब बजेटको कार्यान्वयनमा विशेष जोड़ दिनुपर्ने बताउनुहुन्छ कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प राज कुमार। कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र, अतरियामा जडीबुटी प्रशोधन केन्द्र, लम्कीमा ट्रमा सेन्टर स्थापना, धनगढ़ी एयरपोर्टलाई क्षेत्रीय विमानस्थल तथा टिकापुर एयरपोर्टको स्तर उन्नति, रानी जमरा कुलरिया स्टेडियम आयोजना, गेटा मेडिकल कलेज सञ्चालन, फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खेल ग्राम निर्माण गर्ने लगायतका कार्यक्रम बजेटमा समावेश गरिएको छ। जगत साउद, रेडियो नेपाल, धनगढ़ी।
श्रुतिजन्य पदार्थ रहित सम्बन्धी अन्तर्राष्ट्रिय दिवस आज मनाइँदैछ। हरेक वर्ष विश्व श्रुतिजन्य पदार्थ रहित दिवस 31 मेका दिन मनाउने गरिन्छ। यस वर्ष विश्व श्रुतिजन्य पदार्थ रहित दिवसको नेपाली नारा श्रुतिजन्य पदार्थ त्यागौं, स्वास्थ्य र वातावरण जोगाउं भन्ने रहेको छ। विश्वभर वार्षिक 80 लाख मानिसको मृत्यु श्रुतिजन्य सेवनका कारण हुने गरेको तथ्याङ्क रहेको छ। अब के अन्तर्राष्ट्रिय समाचार। युरोपेली संघका नेताहरू रूसबाट हुने पेट्रोलियम पदार्थको आयातमा 2/3 परिमाण कटौती गर्न सहमत भएका छन्। रूसबाट पेट्रोलियम पदार्थ आयात गर्न पूर्ण रूपमा रोक लगाउने प्रस्तावको युरोपेली राष्ट्र हंगेरीले विरोध गरेपछि 2/3 परिमाण कटौती गर्न सहमति भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। युरोपेली काउन्सिलका प्रमुख चार्ल्स मिचेलले उक्त कटौतीबाट रूसको ठूलो आर्थिक स्रोत रोकिने र युक्रेनमा रूसी आक्रमण रोक्न मद्दत पुग्ने बताउनु भएको छ। विश्व बैंकले आगामी केही महिनाभित्र श्रीलंकालाई करिब 70 करोड़ अमेरिकी डलर उपलब्ध गराउने भएको छ। कोलम्बोमा रहेको विश्व बैंकका देशीय प्रबन्धक चियो काण्डारले श्रीलंकाका विदेश मन्त्री जीएल पेरीसँगको कुराकानीपछि सो प्रतिबद्धता व्यक्त गर्नुभएको छ। युक्रेनका राष्ट्रपति भोल्दोमिर जेलेनेस्कीले देशको द्वन्द्वग्रस्त खार्किभ क्षेत्रको अग्रपंक्तिमा पुगेर त्यहाँ तैनात सैनिकहरूसँग भेट गर्नुभएको छ। फेब्रुअरी 24 रूसी आक्रमण शुरू भएता राजधानी किएव बाहिर यो उहाँको पहिलो भ्रमण हो। युक्रेनको दोस्रो ठूलो शहर खार्किभ करिब 15 दिन शान्त रहे पनि रसियाले हालैका दिनमा पुनः गोलाबारी शुरू गरेको छ। अब आर्थिक समाचार।
सोमबार नेपाली शेयर बजारको परिसूचक नेप्से 50.33 अंकले घटेको छ। आर्थिक वर्ष 2079-80 बजेट संसदमा प्रस्तुत भएको भोलिपल्ट शेयर बजार 2.26% घटेर 2173.44 बिन्दुमा झरेको हो। यस दिन कुल 227 कम्पनीहरूका 26,949 कारोबारहरूबाट 34,56,529 कित्ता शेयरहरू किनबेच भएका छन्। सोमबार कारोबार रकम भने 1,33,88,06,000 रूपियाँ बराबरको भएको छ। आइतबार संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटले प्राकृतिक स्रोतको उपयोग गर्ने लगायतका चार प्रकारका कम्पनीहरूले अनिवार्य रूपमा सार्वजनिक निष्कासन आईपीओ जारी गर्नुपर्ने व्यवस्था गरेको छ। बजेटले 1 अर्ब रूपियाँ वा सो भन्दा बढ़ी पूँजी भएका कम्पनी, 5 अर्ब रूपियाँ भन्दा बढ़ीको कारोबार गर्ने कम्पनीहरू, प्राकृतिक स्रोतको उपयोग गर्ने कम्पनीहरू, सरकारको अनुदान सहुलियत वा कर छूट प्राप्त गर्ने कम्पनीहरूलाई धितोपत्रको सार्वजनिक निष्कासन गरी सूचीकृत हुनुपर्ने व्यवस्था बजेटले गरेको हो। आवश्यक नेपाली संघले आफूहरूले उठाउँदै आएका थुप्रै मागहरूलाई आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गरेको तथा गैर आवश्यक नेपालीहरू लक्षित विभिन्न कार्यक्रमहरू घोषणा गरेको भन्दै बजेटको स्वागत गरेको छ।
भुवनाचार्य।
झापा फुटबल क्लब शहीद स्मारक बी डिभिजन लीगमा बढुवा भएको छ। शहीद स्मारक सी डिभिजन लीग अन्तर्गत सोमबार ब्रिगन्ज युथ एकाडेमीलाई 5-0 गोल अन्तरले हराउँदै झापा बढुवा भएको हो। झापा एक खेल अगावै बढुवा भएको हो। झापाले लीगको अन्तिम खेल स्वयम्भू फुटबल क्लबसँग खेल्नेछ। इन्फा मैदान साधु बाटोमा झापालाई जित दिलाउन पूजन राईले ह्याट्रिक सहित 4 गोल गरे। सन्तोष लाहोतीले 1 गोल थपे। जितसँगै झापाले 12 खेलमा 31 अङ्क जोडेको छ। झापा शीर्ष स्थानमा समेत उक्लिएको छ। यस हारसँगै ब्रिगन्ज रेलिगेसनमा परेको छ। ब्रिगन्ज 5 अङ्क जोडेर 13 स्थानमा रहेको छ। यसअघि ओसिस क्लब रेलिगेसनमा परिसकेको छ। आईसीसी क्रिकेट विश्व लीग 2 अन्तर्गत त्रिकोणात्मक सिरिजको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिकाको ह्युस्टन पुगेको छ। 22 सदस्यीय नेपाली टोलीले ह्युस्टनमा लीग 2 त्रिकोणात्मक सिरिज खेल्नु अघि अभ्यास सेसन तथा 2 खेल खेल्ने कार्यक्रम रहेको छ। पहिलो अभ्यास खेल नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका पूर्व खेलाड़ी तथा अन्तर्राष्ट्रिय स्टार सम्मिलित नेपाल अल स्टार विरूद्ध हुनेछ भने दोस्रो खेल स्टेन हेरिङकेस विरूद्ध खेलिनेछ।
अब मौसम। आज प्रदेश नम्बर 1 बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने, अन्य भागमा आंशिक बदली रहे केही स्थानमा मेघगर्जन हावाहुरी सहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.8 डिग्री सेल्सियस, वर्षा 3.4 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 91%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:09 भयो भने सूर्यास्त भरे साँझ 6:55 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। मुस्ताङमा तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएका 22 मध्ये 21 जनाको शव फेला, 10 जनाको शव काठमाडौँ ल्याइयो, बाँकी शव ल्याएर पहिचानपछि आफन्तजनलाई बुझाइने। खराब मौसमका कारण विमान दुर्घटना भएको प्रारम्भिक अनुसन्धान, विस्तृत अनुसन्धानका लागि 5 सदस्यीय जाँच बुझ आयोग गठन। देशभरका स्थानीय तहका कार्यपालिका र जिल्ला समन्वय समितिमा तालमेल गरी अघि बढ़ने सत्तारूढ़ 5 दलको निर्णय। बलात्कार विरूद्धको उजुरीमा हदम्याद नलाग्ने गरी कानून संशोधन गर्न संसदमा छिट्टै विधेयक प्रस्तुत गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। आगामी वर्षको बजेट महत्वाकांक्षी भए पनि पूरा हुने खालको रहेको अर्थमन्त्री जनार्दन शर्माद्वारा जानकारी र रूसबाट हुने पेट्रोलियम आयातमा 2/3 परिमाण कटौती गर्न युरोपेली मुलुकहरू सहमत। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।